यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आचार संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्वाचन आयोगको तयारी। नेपाली सेनाले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 80,000 जनशक्ति परिचालन गर्ने। नेपाल प्रहरीद्वारा 1,33,000 भन्दा बढ़ी निर्वाचन प्रहरीको भर्ना आह्वान। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिमा छलफलमा रहेको पर्यटन विधेयक 2081 पर्यटन क्षेत्रलाई सहज बनाउने गरी ल्याउनु पर्नेमा सरकारवालाको जोड़। र संयुक्त राष्ट्रसंघीय जलवायु सन्धिबाट बाहिरिने अमेरिकाको घोषणा खेदजनक भएको ईयूको टिप्पणी।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाई शुरू गरेको छ। निर्वाचन शिक्षाका लागि आवश्यक नमूना मतपत्र छपाई सकेपछि आजबाट आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाई शुरू गरेको हो। निर्वाचनका लागि 2,06,00,000 मतपत्र छाप्ने आयोगले जनाएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आयोगले निर्वाचन आचार संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउने भएको छ। विशेष गरी सामाजिक सञ्जाल मार्फत हुन सक्ने आचार संहिता उल्लंघनलाई निरुत्साहित गर्ने गरी तयारी गरिरहेको निर्वाचन आयोगले जनाएको छ। सहकर्मी तुलसी सापकोटाको रिपोर्ट।
फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गरी निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू गर्ने तयारी गरिरहेको छ। मतदान हुनुभन्दा 50-52 दिन अगाडि निर्वाचन आचार संहिता लागू गर्ने अभ्यास अनुसार आयोगले निर्वाचन आचार संहिता 2082 स्वीकृत गरी कार्यान्वयनको तयारी गरेको हो। आचार संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन मतदाता शिक्षासँगै आचार संहिता पालनाको विषयलाई सँगसँगै लैजाने तयारी निर्वाचन आयोगको छ। निर्वाचन आयुक्त एवं केन्द्रीय आचार संहिता अनुगमन समितिका संयोजक सगुन शमशेर जबरा:
कतिले जानेर गर्ने भयो, कतिले नजानेर गर्ने भयो। जानेर गर्नेलाई त कारवाही कानून आचार संहिता लागू हुने भयो, नजानेर नबुझ्नेलाई चाहिँ अवेरनेस गर्नुपर्ने भयो कि। निर्वाचनमा चाहिँ निर्वाचन आयोगले एउटा सूची तयार गर्छ, यो निर्वाचनमा गर्न हुने र गर्न नहुने कामको बारेमा हो, यो यो चाहिँ गर्न पाइँदैन, यो यो गर्न पाइन्छ भनेर अवेरनेस पनि हामी यो मतदाता शिक्षा सँगसँगै लिएर जाँदैछौँ। यो पालि
विगतमा भन्दा फरक पर्चा पम्पलेट र प्रदूषण मुक्त गराई समय सापेक्ष रूपमा हरित निर्वाचन गराउने तयारी गरिरहेको निर्वाचन आयोगले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरू निर्वाचन आचार संहिता कार्यान्वयनको प्रमुख चुनौती रहेको निष्कर्ष निकालेको छ। आचार संहिताको प्रभावकारी कार्यान्वयनका लागि सचेतनामूलक, प्रवर्धनात्मक र दण्डात्मक जस्ता विधिहरूलाई एकसाथ अघि बढ़ाउने तयारी निर्वाचन आयोगको छ। सूचना प्रविधिको प्रयोगले आचार संहिता कार्यान्वयनमा थपेको चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीलाई नियन्त्रण गर्ने विषयमा आयोगले ध्यान केन्द्रित गरेर काम गरिरहेको बताउनुहुन्छ निर्वाचन आयुक्त एवं केन्द्रीय आचार संहिता अनुगमन समितिका संयोजक जबरा:
एआईको माध्यमबाट बनाउने सोसियल मिडियाको मिसयुज हुन्छ, त्यो हामीलाई एउटा चुनौती छ। अर्को निर्वाचनमा उम्मेद्वारलाई, उसको क्षेत्रलाई, उसको उम्मेद्वारीलाई, उम्मेद्वारले खर्च गर्ने पाउने भन्दा बढी खर्च गर्ने त्यसलाई नियन्त्रण गर्ने हामी प्रयासमा छौँ। सोसियल मिडियाको हकमा राष्ट्रिय अन्तर्राष्ट्रिय निकायहरूसँग, एजेन्सीहरूसँग सहकार्य गर्दैछौ। टिकटकमा हाल्ने, फेसबुकमा प्रचार प्रसार गर्ने, हेट स्पिच, अनेक जुन मिसयुज छ सोसियल मिडियाको, त्यसको लागि टिकटक र मेटासँग सहकार्य गरेर सेन्सर गर्छौ, रोक्छौ। यतापट्टि चाहिँ एउटा हाम्रै आयोगमा सोसियल मिडिया मोनिटर किट भनेर एउटा टुल राखेर एउटा कम्पोनेन्ट तयार गरेका छौँ। त्यसमा चाहिँ नेपाली सेना, नेपाल प्रहरीका विज्ञ थिए र उहाँहरूको प्रविधि भई पत्रकार महासंघ सम्बन्धित इकाइ जस्तो राखेका छौँ। त्यसमा वर्डहरू क्याच गर्छ त्यो टुल्सले, ट्र्याकभन्दा बाहिर आउँछ, उसले सेन्सर गरेर हामीलाई देखाउँछ, त्यो माध्यमबाट हामी कारवाही गर्दैछौँ।
विशेष गरी एआईका माध्यमद्वारा हुन सक्ने सामाजिक सञ्जालको दुरूपयोग र उम्मेद्वारले तोकिए भन्दा बढी खर्च गर्नबाट रोक्ने विषयलाई आयोगले यसपटक प्राथमिकतामा राखेको र उम्मेद्वार तथा उम्मेद्वारको परिवारको बैंकमा रहेको पैसाको लेनदेनलाई समेत अनुगमन गर्ने आयोगले जनाएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचार संहिताको कार्यान्वयन, प्रभावकारी संयन्त्रको निर्माण, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्ने लगायतका विषयमा आयोगको ध्यान जानु जरूरी देखिन्छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
नेपाली सेनाले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 80,000 जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना 2082 अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकाले सोही अनुसार फौज परिचालन हुने जानकारी दिनुभयो। एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषदबाट पनि स्वीकृत भइसकेको छ। निर्वाचनका सिलसिलामा सेनाले 3 चरणमा काम गर्नेछ। निर्वाचन पूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाई सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले वहन गर्नेछ। मतदानका समयमा निर्वाचन स्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेद्वार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेछ। विगतमा जस्तै आगामी निर्वाचनलाई लक्षित गरी सेनाले देशका विभिन्न स्थलमा सुरक्षा बेस क्याम्प स्थापना गर्ने तयारी गरेको छ। फागुन 21 गते मतदान सम्पन्न भएसँगै मतपेटिकाको ढुवानीदेखि मतगणना स्थलको सुरक्षा लगायतका जिम्मेवारी नेपाली सेनाले गर्नेछ। नेपाल प्रहरीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 1,33,980 जना निर्वाचन प्रहरीको भर्ना आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेद्वारलाई भर्ना प्रक्रियामा सहभागी हुन सूचित गरेको हो। निर्वाचन प्रहरीका लागि यही पुस 25 गतेदेखि आगामी माघ 1 गतेसम्म 77 जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ। दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 54 वर्ष ननागेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। निर्वाचन प्रहरीमा नेपाली नागरिक, साधारण लेखफट गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनैतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नरहेका व्यक्तिले फारम भर्न सक्ने केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले जानकारी दिनुभयो। यस्तै यसअघि सम्पन्न प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई निर्वाचन प्रहरीमा छनौट गरिने प्रहरी नायक महानिरीक्षक काफ्ले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच निर्वाचन केन्द्रित छलफल भएको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओली बीच फागुन 21 गतेका लागि तोकिएको निर्वाचनलाई भयरहित र निष्पक्ष ढंगले सम्पन्न गराउने विषयमा छलफल भएको हो। अध्यक्ष ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउन सुरक्षा व्यवस्थाबारे चासो राख्नु भएको प्रेस विज्ञ रावलले जानकारी दिनुभयो। भेटवार्ता निर्वाचन सम्पन्न गराउनमै केन्द्रित भएको भए पनि वर्तमान राजनैतिक विषयमा समेत सामान्य छलफल भएको रावलले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भेटवार्ता गर्नुभएको छ। राप्रपाद्वारा यही पुस 27 गते पृथ्वी जयन्तीका अवसरमा आयोजित चियापानको निम्तो दिन प्रधानमन्त्री निवास बालवाटारमा आज साँझ भएको भेटमा प्रधानमन्त्री कार्की र राप्रपा अध्यक्ष लिङदेन बीच मुलुकको समसामयिक राजनैतिक परिस्थिति लगायत आगामी चुनावबारे छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताउनु भएको छ। मानव अधिकार संगठन र अनौपचारिक सेवा क्षेत्र सेवा केन्द्र इन्सेकले आज काठमाण्डुमा आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन सहभागिता शीर्षकको कार्यक्रममा वहाँले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अनिवार्य भएको बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि माया शर्माले लोकतन्त्रको स्थायित्वको लागि एकमात्र विकल्प निर्वाचन भएको बताउनुभयो। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले निर्वाचनको वातावरण बनाउन मीडियाले सहयोग गरेको बताउनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा देशैभर निर्वाचनका लागि आवश्यक सबै तयारीलाई तीव्र पारिएको छ। पर्सा जिल्लामा पनि जिल्ला सुरक्षा निकाय र निर्वाचन कार्यालयको समन्वयमा चुनावको आन्तरिक तयारी तीव्र गतिमा अघि बढ़ेको छ। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको रिपोर्ट।
निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले मतदान स्थल, मतदान केन्द्रको अवस्था निरीक्षण र सुरक्षा योजनाको सम्पूर्ण तयारी गरेको छ। यस्तै राजनैतिक दलहरूले समेत पर्सामा निर्वाचन केन्द्रित कार्यक्रमहरू चलाइरहेका छन्। 14 स्थानीय तह रहेको पर्सामा 4 निर्वाचन क्षेत्र रहेको छ। अनुगमन टोलीले गाउँ गाउँमा पुगेर सुरक्षा संवेदनशीलतालाई समेत सूक्ष्म रूपमा निगरानी गरिरहेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो।
सबै मतदान स्थलहरू र मतदान केन्द्रहरूको हामीले अवलोकन गरिसकेका छौं र आवश्यकता अनुसार सुरक्षाको प्रबन्धका लागि हामीले संवेदनशील, अति संवेदनशील र सामान्य मतदान स्थलको रूपमा वर्गीकरण गरेर निर्वाचन सुरक्षा योजना तयार गरिसकेका छौं र त्यही अनुसार हामी अहिले कार्यान्वयनमा अगाडि बढ़िसकेका छौं।
पर्सा जिल्लाको 4 निर्वाचन क्षेत्रमा 376,513 जना मतदाता रहेको र 441 निर्वाचन केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले बताउनुभयो।
जिल्ला निर्वाचन कार्यालय पर्सामा मतदाताहरूको संख्या 376,513 जना पुग्नु भएको छ। 4 निर्वाचन क्षेत्र जम्मा मतदान केन्द्रको संख्या 441 पुगेको छ। यो भन्दा अगाडि 412 मात्रै थियो। निर्वाचन आयोगले फागुन 21 गते सम्मको कम्प्लिट सेड्युल चाहिँ सार्वजनिक गरिसकेको छ। पर्सा जिल्लामा माघको 2 गते निर्वाचन अधिकृत कार्यालय इस्टाब्लिस्ड हुने र मनोनयन दर्ताको कार्यक्रम 6 गते रहेको छ। हामीले प्रक्युरमेन्टको कामहरू पनि अगाडि बढाइसकेका छौँ। मतपेटिकाहरू व्यवस्थापन भइसकेको अवस्था
नेपालको विकास, समृद्धि र सुशासनका लागि नेपालीहरूको मुहारमा खुशी ल्याउन सक्ने नेतृत्व छनौट गर्न आफूहरू मतदान गर्न आतुर रहेको पर्साका महिला, युवा तथा ज्येष्ठ नागरिकहरूले बताउनु भएको छ।
चुनाव हुनु पर्यो, भोट हाल्न एकदम तयार, देशले निकास पाउनु पर्यो, विकास पाउनु पर्यो, द्वन्द हट्नु पर्यो, देशमा शान्ति छाउनु पर्यो।
कतिपट्ट चुनाव भयो, 2 वर्ष, 1 वर्ष, 3 वर्षमा ढलेर गयो। स्थिरता हुने खालको चाहिँ एजेन्डा देशमा हुनु पर्यो।
प्रतिनिधि सभाको चुनाव जुन छ राम्रोसँग गरेर देशलाई माथि उठाउनु पर्छ।
पर्सा जिल्लाका 4 निर्वाचन क्षेत्रमा निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न भइरहेका तयारीहरूले मतदाताहरूमा उत्साह छाएको छ। ध्रुव अधिकारी, रेडियो नेपाल, बिरगन्ज।
राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले पर्यटन विधेयक 2081 सरकारवाला निकायका प्रतिनिधिसँग सुझाव दिएको छ। समितिको आज बसेको बैठकमा नेपाल पर्वतारोहण संघ, नेपाल होटल एसोसिएशन, नेपाल क्यासिनो व्यवसायीहरू तथा पर्यटन क्षेत्रका विज्ञहरूले पर्यटन विधेयक 2081 सुझाव दिएका हुन्। बैठकमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर ग्यालजे शेर्पाले पर्यटन क्षेत्रलाई सहज बनाउने गरी विधेयकमा रहेका प्रावधानहरू सच्याउन सुझाव दिनुभयो। बैठकमा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आंकाजी शेर्पा, पर्यटन व्यवसायी ऋषि भण्डारी, डाक्टर गणेश गुरूङ लगायतले नेपालमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्वतीय पर्यटनलाई बढ़ावा दिने प्रावधानहरू विधेयकमा समेटिनुपर्ने, होमस्टे र साना होटल व्यवसायीहरूलाई पनि पर्यटन प्रवर्धनको माध्यमका रूपमा नियमन गरिनुपर्ने र दर्ता नगरिकन कुनै पनि पर्यटनसँग सम्बन्धित संस्थाहरू सञ्चालन गर्न नपाउने गरी कानूनी व्यवस्था गर्ने गरी विधेयक अघि बढ़ाउन सुझाव दिनुभयो। उहाँहरूले 7,000 मिटर भन्दा माथिल्लो उचाइका हिमाल चढ़नेहरूलाई समेत सगरमाथा आरोहणको अनुमति दिनुपर्ने व्यवस्था विधेयकमा समेट्न सुझाव दिनुभयो। बैठकमा समिति सभापति तुलसा कुमारी दाहालले लामो समयपछि आएको पर्यटन क्षेत्र नियमन गर्ने विधेयकलाई विज्ञ तथा सरकारवालाहरूसँग विस्तृत छलफल गरेर अघि बढ़ाइने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले हिजो मात्रै मन्त्री पदबाट राजीनामा दिनुभएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रिया मार्फत औपचारिकता दिने तयारी भइरहेको बताउनु भएको छ। आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै सभापति लामिछानेले सहमतिलाई पार्टीले औपचारिकता दिने प्रक्रिया शुरू भएको बताउनुभयो। केही साता अघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल बीच सहमति भएको थियो। सो सहमति अनुसार कुलमान घिसिङलाई उपसभापति सहित दोस्रो वरियतामा राख्ने निर्णय भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्सनले आज विदाई भेट गर्नुभएको छ। राष्ट्रपति भवनमा भएको भेटमा उहाँहरूबीच नेपाल अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन 2063 दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगंज उपमहानगरपालिका 8 अन्सारी टोलका 24 वर्षीय मोहन गोडियालाई आज वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो। प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडियालाई उहाँकी 46 वर्षीय आमा माया कुमारी गोडियाको नामबाट नागरिकता प्रदान गरिएको हो। प्राप्त गरेपछि आफूलाई राज्यको वास्तविक नागरिक भएको अनुभूति भएको गोडियाले प्रतिक्रिया दिनुभयो। प्रमुख जिल्ला अधिकारी तामाङले संविधान तथा प्रचलित कानून अनुसार नागरिकको पहिचान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै नागरिकका हक अधिकार सुनिश्चित गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ 1 गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी गरेको छ। स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श नाराका साथ स्थानीय परिवेश अनुसार विद्यालय स्तर र संघ संस्था तहमा पनि दिवस मनाउन मन्त्रालयले सूचित गरेको छ। दिवस मनाउन मन्त्रालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा रहेको मूल समारोह उपसमितिले दिवसका दिन यससँग सम्बन्धित संघ संस्थालाई 1 घण्टा नजिकको पाएक पर्ने विद्यालयमा योग ध्यान सम्बन्धी प्रवचन र अभ्यास गराउन आग्रह गरिएको मन्त्रालयका उपसचिव गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो। हरेक वर्ष जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ भने राष्ट्रिय योग दिवस हरेक वर्ष माघ 1 गते मनाइन्छ। झापाको चन्द्रगढ़ी विमानस्थलमा भएको जहाज दुर्घटनाका विषयमा दुई छुट्टा छुट्टै समितिले छानबिन गर्ने भएका छन्। गत शुक्रबार काठमाण्डुबाट उड़ेको बुद्ध एयरको जहाज अवतरणका क्रममा धावन मार्गबाट बाहिर गएर भएको दुर्घटनाको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टा छुट्टै अनुसन्धान गर्ने भएका हुन्। मन्त्रालयका सहायक प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायका अनुसार सोमबार बसेको मन्त्री परिषद बैठकको निर्णय अनुसार समिट एयरमा कार्यरत वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा नियुक्त गर्दै मन्त्रालय स्तरीय छानबिन समिति गठन गरेको छ। गैर सैनिक हवाई उडान नियमावली 2071 अनुसार क्याप्टेन पुरीले आवश्यकता अनुसार विषयगत विज्ञ समेटी दुर्घटना सम्बन्धी अनुसन्धान गर्नेछन्। यसअघि प्राधिकरणले फ्लाइट सेफ्टी विभागमा कार्यरत वरिष्ठ क्याप्टेन रूप कुमार सिद्धिको संयोजकत्वमा समिति गठन गरेर छानबिन अगाडि बढ़ाएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ ईयूका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसंघीय जलवायु सन्धिबाट बाहिरिने घोषणा खेदजनक भएको बताउनु भएको छ। ईयूका जलवायु आयुक्त ओपके होक्स्ट्राले प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्स यूएनएफसीसीसी सहित दर्जनौं अन्तर्राष्ट्रिय संगठन र सन्धिहरूबाट अमेरिका बाहिरिने निर्णय अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो। सन् 1992 पारित यूएनएफसीसीसी सन्धि हरित गृह ग्यास उत्सर्जन घटाउने विश्व तापक्रम नियन्त्रण गर्ने तथा जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन गर्न राष्ट्रहरूलाई सहकार्यका लागि एक साझा आधार उपलब्ध गराउने उद्देश्यले गरिएको विश्वव्यापी सम्झौता हो। आफ्नो घरेलु नीतिमा जीवाश्म इन्धनलाई प्राथमिकता दिँदै आएका राष्ट्रपति ट्रम्पले मानव गतिविधिका कारण पृथ्वी तातिरहेको छ भन्ने वैज्ञानिक सहमतिलाई खुलेर अस्वीकार गर्दै जलवायु विज्ञानलाई झुटो भन्दै आलोचना गर्दै आउनुभयो। युक्रेनमा भएको रूसी आक्रमणको कारण नेप्रोपेट्रोभस्क क्षेत्रमा 10 लाख भन्दा बढ़ी मानिसहरू पानी र विद्युत आपूर्तिबाट वञ्चित भएका छन्। ती क्षेत्रमा तापक्रम तुलनात्मक रूपमा निकै तल झरेको उल्लेख गरिएको छ। अघिल्लो जाडोमा जस्तै रूसले युक्रेनको ऊर्जा केन्द्रहरूमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ, जसले कियव र यसका सहयोगीहरूले नागरिकहरूलाई समस्या पार्न जानाजानी आक्रमण गरेको बताएका छन्। ठूलो मात्रामा भएको रूसी ड्रोन आक्रमणले जापोरिजिया क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुँदा हजारौं मानिस बिजुलीबाट वञ्चित भएका रूसका ग्रिड अपरेटर युक्रेन ग्रोले बताउनुभयो। युक्रेनी वायुसेनाले रूसले 97 ड्रोन र 70 हवाई रक्षा प्रणालीद्वारा विभिन्न 27 स्थानमा आक्रमण गरेको बताएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न ठाउँमा रहेका 10 कार्यालयबाट 1,32,000 क्विन्टल धान खरिद गरेको छ। गत कार्तिक 11 गतेदेखि धनगढ़ीबाट धान खरिद गर्न शुरू गरेको कम्पनीले पुष 21 गतेसम्म विभिन्न 10 केन्द्रबाट सो परिमाणमा धान खरिद गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले धान खरिदको निर्धारित कोटा पूरा भएपछि 5 केन्द्रबाट धान खरिद स्थगन गरिसकेको जानकारी दिनुभयो। सरकारले चालू आर्थिक वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल 3,463 रूपियाँ र मध्यम धानको प्रति क्विन्टल 3,628 रूपियाँ निर्धारण गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ईपीएस प्रणालीबाट रोजगारीमा कोरिया जानका लागि रोस्टर मान्य अवधि थप गर्ने विषयमा कोरिया सरकार समक्ष कूटनीतिक पहल मार्फत अनुरोध गर्ने निर्णय गरेको छ। मन्त्रालयले ईपीएस प्रणालीबाट कोरिया जान परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका उम्मेद्वार समेत अवसरबाट वञ्चित भएकाले हालको प्रणालीमा देखिएको रोस्टर मान्य अवधि थप गर्ने विषयमा कोरिया सरकार समक्ष कूटनीतिक पहल मार्फत अनुरोध गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिनुभयो। त्यसै गरी नेपाली कामदारको कोरिया जाने कोटा वृद्धि गर्ने विषयमा आवश्यक कूटनैतिक पहल गर्ने र ईपीएस प्रणाली मार्फत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिको व्यक्तिगत विवरण रोजगारदाता समक्ष पठाउने प्रक्रिया लगायतका विषयको पारदर्शिता र निष्पक्षता कायम गर्न आवश्यक सुझाव सहित सिफारिश गर्न कार्यदल गठन गर्ने समेत निर्णय गरेको प्रवक्ता घिमिरेले बताउनुभयो। साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार 4.59 अंक बढेको छ। बिहिबारको वृद्धिपछि नेप्से 2640 अंकमा कायम भएको छ। अघिल्लो दिन 5,17 करोड़को कारोबार भएकोमा बिहिबार 4,90 करोड़को कारोबार भएको छ।
अब खेल समाचार अजय बमबाट।
9 केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहिबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई कड़ा चुनौती दिए पनि खेल जित्न भने सकेन। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा बिहिबार भएको पहिलो 5 सेटसम्म चलेको खेलमा पुलिसले आर्मीलाई 3-2 हराउँदै 1 अंक जोडेको छ। आर्मीले पहिलो र तेस्रो सेट जितेको थियो। पुलिसको यो लगातार दोस्रो जित र आर्मीको दोस्रो हार हो। पुलिसकी उषा भण्डारी प्लेयर अफ द म्याच घोषित भइन्। 2072 सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना हुँदै आएको छ। प्रतियोगिताको विजेता टोलीले उपाधि सहित 5,00,000 रुपियाँ, दोस्रोले 2,50,000, तेस्रो टोलीले 1,25,000 र चौथो टोलीले 62,500 रुपियाँ प्राप्त गर्नेछन्। 7 महादेशमा 7 दिन लगातार सञ्चालन हुने विश्व म्याराथन च्यालेन्जमा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन्। अन्टार्क्टिकाबाट शुरू भएर अमेरिकाको मियामीमा सम्पन्न हुने उक्त म्याराथनमा सहभागी हुने जोशी नेपाली मूलका एक्लो खेलाड़ी हुन्। ओल्ड म्याराथन च्यालेन्ज आगामी माघ 17-83 गतिसम्म चल्नेछ। उनी 42.19 किमी दूरी रहने म्याराथनका 7 सिरिजमा 294 किमी दूरी 7 दिनमा दौड़नेछन्। जोशी नेपाली पोशाक दौरा सुरुवालमा नेपाल र अमेरिकाको झण्डा बोकेर दौड़िने बताइएको छ। ओल्ड म्याराथन च्यालेन्ज सन् 2015 शुरू भएको हो। उक्त म्याराथन भारत, चीन, अमेरिका, अस्ट्रेलिया, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, क्यानाडा, युक्रेन, नर्वे, अस्ट्रिया, डेनमार्क, हङकङ, न्यूजील्याण्ड, रोमानिया सहित 30 भन्दा बढ़ी देशका 54 धावक सहभागी हुने बताइएको छ। जोशी सन् 2021 सामाजिक कार्य र मानव कल्याण निम्ति दौड़िँदै आएका छन्। सुर्खेतमा जन्मिएका 41 जोशी 2 दशकदेखि अमेरिकामा बस्दै आएका छन्। उनी यसअघि विश्वका 2 दर्जन भन्दा बढी म्याराथन प्रतियोगितामा सहभागी भइसकेका छन्।
अब मौसम आगामी 24 घण्टामा तराई भूभागका अधिकांश स्थानहरूमा मध्याहसम्म हुस्सु र कुहिरो लाग्नुका साथै कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाड़ी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 20.5 न्यूनतम 6.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 15.8 न्यूनतम 3 डिग्री सेल्सियस, पोखराको अधिकतम 18.5 न्यूनतम 6.2 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 20 न्यूनतम 2.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 22 न्यूनतम 2.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आचार संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्वाचन आयोगको तयारी। नेपाली सेनाले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 80,000 जनशक्ति परिचालन गर्ने। नेपाल प्रहरीद्वारा 1,33,000 भन्दा बढ़ी निर्वाचन प्रहरीको भर्ना आह्वान। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको पर्यटन विधेयक 2081 पर्यटन क्षेत्रलाई सहज बनाउने गरी ल्याउनु पर्नेमा सरकारवालाको जोड़ र संयुक्त राष्ट्रसंघीय जलवायु सन्धिबाट बाहिरिने अमेरिकाको घोषणा खेदजनक भएको ईयूको टिप्पणी। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो, 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।